نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلوا إلى شياطينهم قالوا إنا معكم إنما نحن مستهزئون الله يستهزئ بهم ويمدهم في طغيانهم يعمهون أولئك الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين صدق الله مولانا وقت تو رہ گیا کم اور کام رہ گیا زیادہ جو طالب علمی کرتے ہوئے لوگ جانتے ہیں مدرسوں میں اسکولوں میں پڑھنے والے کہ جب سالانہ امتحان قریب آ جاتا ہے اور تیاری کم ہوئی بھی ہوتی ہے تو پریشانیاں اور گھبراہٹیں دماغ پہ سوار ہو جاتی ہیں کہ اللہ میرے یہ کام کیسے پورا ہوگا, امتحان تو سر پہ آن کھڑا ہوا ہے اور کتابیں تو بہت پڑی ہوئی ہیں, یہ کیسے پوری ہوں گی, کیسے ان کو یاد کریں گے, کیسے امتحان کے لیے تیاریاں کریں گے. تو اس وقت ایک علاج کرتے ہیں, ہمارے مدرسوں میں کرتے ہیں, اسکولوں کالجوں میں بھی ضرور کرتے ہوں گے ایسا, کیونکہ لائن تو ایک ہی ہے محنت کی. پھر اس وقت وہ ایسا کرتے ہیں کہ جو کھانے کا سونے کا اور دوسرے جو دوست احباب کی سوسائٹیوں کے جو اوقات ہوتے ہیں انہیں وہ سب کو کاٹ کر اس علم کی محنت میں لگا دیتے ہیں. تو جب ادھر سے تھوڑی محنت شروع ہوتی ہے تو پھر من جانب اللہ اس کی نصرتیں بھی آنے لگتی ہیں. جب ہمارا ایک دفعہ سالانہ امتحان دیوبند میں ہونے لگا, کتابیں بہت بڑی بڑی تھی, تقریباً 15 کتابوں کا امتحان دینا تھا ہم کو اس وقت. اس وقت ضابطے کم تھے اور رابطے زیادہ تھے, ضابطے میں تو اتنی کتاب نہ کوئی پڑھ سکتا ہے نہ کوئی اتنی کتابوں کا امتحان دے سکتا ہے. لیکن اس زمانے میں ضابطے کم تھے اور رابطے زیادہ تھے, ہم نے بہت ساری کتابوں کی تیاری پرائیویٹ طریقے سے کر لی تھی اور وہ پھر ضابطے میں مدرسے کے داخلے میں امتحان میں آ جاتی تھی. اب وہ پریشانیاں اور پیدا ہو گئی, اب ایسا نہیں کرتے. اس زمانے کے اکابر جو تھے ہمارے اساتذہ اور ذمہ دار اور منتظمین, وہ جانتے تھے کہ ان طالب علموں کے پاس وقت کم ہوتا ہے اور جب یہ محنت کرتے ہیں تو ان کی محنت کا ان کو صلہ ملنا چاہیے, تو وہ اس طرح کی رعایتیں دے دیا کرتے تھے. تو 15 کتابوں کا امتحان دینا تھا اور ہم نے یہ ارادہ کیا تھا کہ چاہے وہ کتنی بڑی کتاب ہو, مشکات شریف اور جلالین جیسی کتابیں جن کی ضخامتیں اتنی بڑی بڑی ہیں, ہم نے یہ تہیا کیا تھا, ارادہ کیا تھا کہ ہم ہر کتاب کا امتحان صبح کو جو 8 بجے سے 12 بجے تک کا پرچہ ہوتا تھا, پوری کتاب کو رات میں دیکھ کر ہی امتحان دیں گے. تو ساری رات میں اس کتاب کو دیکھنا, پھر صبح کو اس کا پرچہ لکھنا. ظاہر ہے کہ اتنی بڑی بڑی کتابوں کا دیکھنا تو بڑا مسئلہ ہوتا ہے, پر ہم نے یہ طے کیا کہ اب ان راتوں میں ہم بالکل سوئیں گے نہیں. چنانچہ ہم نے جاگنا شروع کیا, عشاء کی نماز سے فجر کی اذان تک ہم ایک کتاب کو دیکھ لیتے تھے, بڑے آرام سے دیکھ لیتے تھے. اور فجر کی اذان ہوتی جو 8 گھنٹہ پہلے ہوتی ہے جماعت سے, بس اس وقت ہم لیٹے, اور یہ اللہ کا فضل پہلے سے ہے کہ لیٹتے ہی نیند آ گئی اور جب ارادہ کیا جب ہی اٹھ گئے. اذان ہوتے ہی لیٹ گئے اور جماعت کا وقت ہوا تو اٹھ گئے, نہ جماعت گئی نہ نماز گئی نہ اسباق نہ کتابیں گئی, سارا کام ہوا. مجھے یاد نہیں پڑتا کہ اس 15 دن کے زمانے میں 1 منٹ کے واسطے بھی ہم رات کو سوئے. یہ اللہ کا بہت فضل تھا, انعام تھا کہ اتنے جاگنے کے باوجود نہ کبھی تندرستی خراب ہوئی, نہ کبھی زکام ہوا, نہ کبھی سر میں درد ہوا, نہ کبھی بخار ہوا. اور اس صحت اور اس میں تمام تر دخل جہاں اللہ کا فضل تھا وہ تو تھا ہی اپنی جگہ, لیکن وہ ہماری والدہ کا بھی تھا کہ والدہ نے ہم کو دودھ اپنا بھی بڑا صاف ستھرا پلایا تھا, تندرست کیا دودھ, اور جو پھر اور باہر کا دودھ ہمیں پلایا تھا گائے بھینس کا, وہ دودھ بھی بڑا شاندار پلایا تھا. رات کو جب ہم لیٹ گھر آیا کرتے تھے تو اتنا بڑا بادیا بھرا ہوا گرم دودھ کا وہ ہمارے لیے تیار رکھتی تھی اور انتظار کرتی رہتی تھی. اب دوسرے بھائی جو اس سلسلے میں کچھ چشمک بھی کرتے تھے, پھر کہتا ہمیں کیوں نہیں ملتا یہ, تو وہ کسی نہ کسی بہانے سے صلاح ولا دیتی تھی تاکہ وہ مجھے سوتے وہ دودھ پیتے ہوئے کو دیکھ نہ سکے. और ये फरमाया करती थी कि भाई इससे दूसरा काम लेना है, इसका ये काम रहने दोस्त। तो जब काम ज्यादा हो और वक्त हो थोड़ा, तो उस वक्त क्या करना चाहिए, थोड़ा वक्त बढ़ा दो, थोड़ी मेहनत बढ़ा दो। अब ये आज का दिन, कल का दिन, ज्यादा से ज्यादा परसों का दिन, हो सकता है कि आप हजरात यही नीयत बांधे हुए हों कि कल तरावियों में कुरान शरीफ पूरा हो जाएगा, ये सिलसिला फजर और असर के बाद का भी बस खत्म हो जाएगा। लेकिन मेरा अंदाज ये कि अगर मुझे यहां रहना है, जब तक भी रहना है, तो इस सिलसिले को अगर आप बंद न करें तो अच्छा है। मैं आपके सामने सिर्फ इस मजमून को, जिसमें इंसानों के तीन गिरोहों का बयान अल्लाह ने फरमाया है, बस यहां तक, वल्लाहु अला कुल्लि शैइन कदीर तक ये चंद आयतें और रह गई हैं। इंसानी दुनिया के तीन किस्में, तीन गिरोह अल्लाह ने बयान फरमाए, एक ईमान वालों का, एक कुफ्फारे मुजाहिरीन का, एक कुफ्फारे मुनाफिकीन का। तो एक तो ये मजमून पूरा हो जाए, अधूरा न रहे। और उसके बाद फिर अल्लाह ने तीन ही उसूल बताए हैं ईमान के, कि अगर वो तीन उसूल आदमी के मजबूत हो जाएं तो उसका ईमान फिर कहीं जाने वाला नहीं होता। बुनियादी चीजें तीन हैं। पहली आयतों में अल्लाह ने अपनी तौहीद को बयान फरमाया कि मयत्ता और बेमिसाल, उसको दलाइल से, ऐसे दलाइल से जिसको बच्चे भी समझ जाएं, बूढ़े भी समझ जाएं, अनपढ़ भी समझ जाएं, पढ़े लिखे भी समझ जाएं, वो कला और बैरिस्टर भी समझ जाएं, दानिशमंद और मुफक्किरीन भी समझ जाएं, देहाती लोग भी समझ जाएं, कस्बाती लोग भी, हर मिजाज के लोग उसको समझ सकते हैं, क्योंकि अल्लाह सबका है। इसलिए उसके दलाइल भी आम फहम होते हैं, और जितना उसमें गौर करते चले जाते हैं उसके उतना ही वो जहन में उतरता चला जाता है। एक तौहीद का मसला है जिसको अल्लाह ने शुरू ही में बयान फरमा दिया, वो भी दो तीन आयतों में बयान फरमा दिया है। उसके बाद में मसला है बंदे और अल्लाह के दरमियान के वास्ते का, क्योंकि बंदा जो है ये खाकी है महज, और वो अल्लाह जो नूरा नूरी नूरे मुतलक है, उस नूरे मुतलक से इस जुल्मते मुतलक का ताल्लुक कैसे हो, कि इधर अंधेरा ही अंधेरा है और उधर नूर ही नूर है। तो ये दरमियानी वास्ता एक चाहिए कि जिसका एक ताल्लुक तो इस खाकी इंसान से हो और एक ताल्लुक उसका उस अर्शी रहमान से हो। बस दोनों के दरमियान का जो वास्ता होता है, उसी वास्ते का नाम रसूल और नबी होता है, और वो वास्ते आलम में इंसानों को अल्लाह से जोड़ने के लिए बेशुमार आते रहे, और आखिर में जब अल्लाह ने इस इंसानियत की तकमील फरमा दी और इसे मुकम्मल कर दिया, तो आखिर में इन वास्तों का सबसे बड़ा जो कामिल मुकवास्ता था उसको अल्लाह ने भेज दिया, उनका नाम इनामी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। तो जाहिर है कि इंसान जो खाता भी हो, सोता भी हो, चलता फिरता भी हो, बीमार भी होता हो, शादियां भी करता हो और हवादिस से भी दो चार होता हो, मुनफइल भी होता हो, रंजो गम भी उसको पेश आता हो, ऐसा इंसान यूं दावा करे कि मैं अल्लाह की तरफ से फरिश्तादा इंसानों के लिए रसूल बन के आया हूं, तो कोई एकदम तो मानने को तैयार नहीं हो सकता ना, कौन मानेगा। आखिर वैसा ही इंसान, लोग एतराज करते ही थे आखिर ये कैसा रसूल, खाता पीता है, माल हाजर रसूल, याकुल तआम वयमशी बिल अस्वाक, ये तो कैसा रसूल है, खाता है, पीता है, बाजारों में जाता है, सौदा सुरफ खरीदता है, ब्याह शादी करता है, बच्चे हो रहे हैं, इनके कैसे रसूल हो गया ये, तो लोग समझ में नहीं आता। तो पहले जमाने के नबियों की नबूवतों को अल्लाह ने साबित करने के लिए तो ऐसे दलाइल दिए कि जैसे नबी दुनिया से रुखसत हो गए तो उनके दलाइल भी रुखसत हो गए, उनकी किताबें भी रुखसत हो गई। मसलन मूसा अलैहिस्सलाम की नबूवत को साबित करने के लिए अल्लाह ने ये यदि बैजा का एक मौजजा अता फरमाया कि बगल में हाथ डालो तो इस तरह चमकने लगे हाथ जैसे कोई बिजली की लाइट चमक रही है, और फिर दोबारा बगल में दो तो फिर जैसा हाथ था वैसे ही हो जाए, और इस तरह के तकरीबन उनको नौ मौजजे दिए थे। वलकद आतेना मूसा तिसा आयातिन बय्यिनात, खुली ऐसी दलीलें थी जिनको देखकर लोग ईमान लाए, जिनके मुकद्दर में सआदत मंदियां लिखी थी वो उन मौजजात को समझे और ईमान ले आए, और जिनके वास्ते बेशक थी यानी फिरौन और हामान और कार ये लोग, उनके मुकद्दर में सआदत नहीं थी, वो इतनी खुली खुली दलीलों को भी देखकर ईमान नहीं लाए। जाहिर है कि वो हाथ का होना, सफेद हो जाना, वो तो मूसा अलैहिस्सलाम के साथ था, वो तो शरीफ ले गए तो वो हाथ का मौजजा भी गया, और वो लाठी का सांप बन जाना, वो एक मौजदा था, वो लाठी गई तो सांप का बन जाना भी गया, और जिनको डराया जा रहा था फिरौन वगैरह वो भी गए, तो वो मौजदात उनके जितने भी आए वो सब उनके साथ साथ रुखसत हुए। आज उनका सिर्फ जिक्र मौजूद है किताबों में, कुरान हकीम में, हदीसों में, रिवायतों में, लोगों के इल्म में उनका सिर्फ तज़किरा मौजूद है, हिस्सा मौजूद है, लेकिन हम तो नहीं देख रहे ना उसको। ईसा अलैहिस्सलाम तशरीफ लाए तो जादूगरी का जोर था, वो हिकमतों का जोर था, तिब्बे यूनानी चल रही थी, अच्छी अजीब अजीब किस्म के हिकमत के नुस्खे चल रहे थे, जाली नूस रस्ता तालीस का दौर था। ऐसे जमाने में जरूरत थी कोई ऐसा मौजजा दिया जाए जो इन सारे हकीमों से बढ़कर उसका काम हो, उसका असर हो। अल्लाह ने हजरत ईसा अलैहिस्सलाम को मौजजा यह दिया कि मादरजार अंधा जिसका इलाज किसी हकीम डॉक्टर के पास नहीं होता, अल्लाह ने उनके हाथ में ऐसी शिफा अता फरमाई कि आंखों के ऊपर हाथ फिरा दिया और वो बीना हो गया। कोढ़ी जो मादरजात कोढ़ी सारा जिस्म गल गया हो और उसका कोई इलाज किसी हकीम डॉक्टर के पास नहीं, लेकिन ईसा अलैहिस्सलाम को अल्लाह ने ऐसा दस्ते शिफा अता फरमाया कि उस कोढ़ी के बदन पर को फिरा दिया, वो कोढ़ी अच्छा हो गया। और इससे भी बढ़कर गारे की मिट्टी की चिड़िया बनाते और उसमें अल्लाह का नाम लेके फूंक मार देते तो वो चिड़िया उड़ जाती। तो ऐसा मौजजा अल्लाह ने दिया, लेकिन ईसा अलैहिस्सलाम तशरीफ ले गए तो ये सारे मौजजात भी उनके साथ साथ चले गए। आज उनका सिर्फ जिक्र मौजूद है कि हाँ ईसा अलैहिस्सलाम के हाथ पे अल्लाह ने ये मौजजात दिए थे। तो ये भी इस बात की मुस्तकिल दलील है कि रहती दुनिया तक के वास्ते ईसा अलैहिस्सलाम का दीन या मूसा अलैहिस्सलाम का दीन नहीं आया था। अगर रहती दुनिया तक आता तो रहती दुनिया तक उनके दलाइल भी जिंदा रहते। अब आखिर में आए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, जो वास्ता है ये जुल्मत महज और नूर मुतलक के दरमियान वास्ता जो है अल्लाह के भेजे हुए रसूल, इधर हमसे भी जुड़ते हैं कि वो भी बशर हैं और उधर अल्लाह से भी जुड़ते हैं कि मलकियत अल्लाह ने उधर से अता फरमाई है। तो एक पहलू इधर से जुड़ता है, इस पहलू से तो हमको फायदा पहुंचाते हैं और उस पहलू से उधर से अल्लाह से फायदा हासिल करते हैं, उधर से फैज लेते हैं इधर को फैज देते हैं। अगर नूर मुतलक होते तो फैज लेकर हमको नहीं दे सकते थे, और अगर वो जुल्मत महज होते तो उधर से फैज नहीं ले सकते थे। तो मिन वजिन अल्लाह ने इधर से जोड़ दिया और मिन वजिन अल्लाह ने उधर से जोड़ दिया। तो बहरहाल उनको भी जरूरत थी कोई दलील ऐसी दी जाए जिससे उनकी नबूवत और उनकी पैगम्बरी साबित हो। तो जाहिर है कि ये पैगम्बर तो दुनिया में से रुखसत तो होने वाले थे, लेकिन दीन रुखसत होने वाला नहीं था, उसका ये मजहब रुखसत होने वाला नहीं था, इसको कयामत तक अल्लाह को बाकी रखना था। तो अल्लाह ने ऐसे मौजजात भी अता फरमाए जो उस जमाने के लोगों ने देखे, और जिनके मुकद्दर में शहादत थी वो ईमान लाए, और जिनके मुकद्दर में बदनसीबी थी वो ईमान देखने के बावजूद नहीं लाए। लेकिन ये तो उस जमाने के लोगों के लिए हो गया, हमारे लिए क्या हुआ? तो हमारे लिए अल्लाह ने एक जिंदा मौजजा छोड़ा है, और एक मौजजा नहीं, उसके अंदर हजारों मौजजे भरे हुए हैं। वो जिंदा जावेद मौजजा कौन सा है? वही हमारे सामने रखा हुआ कुरान हकीम है। तो इस सिलसिले में जब अल्लाह की तौहीद वाली आयतें पूरी होंगी तो फिर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत के इस बात की दलील आएगी, वह इनकुन तुम फिर भी मिम्मा नज़ला अला अब्दिना फातू बिसूरत मिन मिस्ली। ये जिंदा मौजजा है कुरान हकीम जो हमारे सामने रखा हुआ है, इसे जरा थोड़ा सा तफसील से जानने की जरूरत पड़ेगी ताकि हम कहीं की इस बात होने लगे तो हम उसको ये समझा सकेंगे कुरान करीम के अंदर मौजदा होने की शान किस तरह से है, जो आज भी दिन दहाड़े की रोशनी की तरह से मौजूद है। और तीसरा उसूल जो इंसानी अकीदे का जुज है कि उसके बगैर भी इंसान का अकीदा मुकम्मल नहीं हो सकता और वो कामयाब भी नहीं हो सकता और हर बुराई से बच भी नहीं सकता है, वो तीसरा अकीदा है अकीदा-ए-आखिरत। अकीदा-ए-आखिरत है كيف تكفرون بالله وكنتم امواتا فاحياكم ثم يميتكم ثم يحييكم। याद ये अकीदे का बयान शुरू होता है आखिरत को। आखिरत यानी इतना अकीदा तो हर मुसलमान का, क्या हर इंसान का, कि आदमी मर जाता है और इस मौत का तो कुरान करीम में नाम ही यकीन है, वाबुद रब्बा का हत्ता यातियकल यकीन। यहां यकीन के माना मौत के ही है, क्योंकि दुनिया में सबसे ज्यादा यकीन की चीज मौत है, हर चीज में इतराब, यहां तक कि अल्लाह ताला में भी इतराब कर रखा लोगों ने, कोई कहे है और कोई कहे नहीं है, कोई कहे एक है कोई कहे तीन है, कोई कहे एक तीन से भी ज्यादा है, और कोई कहता है ऊपर वाला ऊपर है नीचे वाला नीचे है, ऊपर वाला ऊपर के काम करता नीचे वाला नीचे का है। कुछ ऐसे भी लोग कायल है जमीन का खुदा और आसमान का खुदा और नूर का खुदा और जुलमत का खुदा और दिन का खुदा और रात का खुदा और मेरा खुदा और तेरा खुदा और सब के अलग अलग अपने ही हैं। कुछ ऐसे लोग भी हैं तो वह अल्लाह के वजूद पर अल्लाह की वहदानियत पर भी लोगों को सबको पूरा यकीन नहीं आता है, इसलिए इख्तलाफ हो गया। लेकिन ये मौत ऐसी चीज है कि इसकी हकीकत पर सारी दुनिया को यकीन है, यहूदी हो ईसाई हो नसरानी हो मजूसी हो हिंदू हो गैर मुसलमान हो फासिक हो फाजिर हो नेक हो मुत्तकी हो अब्रार हो फुज्जार हो कोई भी हो, वो इस बात का यकीन रखते हाँ मरेंगे मौत आएगी। क्यों ना हो यकीन, इसलिए कि मरते हुए सैकड़ों को रोज देखते हो। यानी अगर पैगम्बर ही सिर्फ फरमाते कि मौत आने वाली है तो मानने को तैयार न होते लोग, लेकिन अपनी आंखों से भी सैकड़ों को मरते हुए देखा है, इसलिए मुशाहिदे की बुनियाद पर इस मौत का यकीन सबको है। अगर इसका भी मुशाहिदा न करते तो मानने को कोई तैयार न होता, महज अल्लाह के कहने से या पैगम्बरों के फरमाने से या कुरान शरीफ के बताने से इसको भी मानने को हम लोग तैयार न होते। मगर इसका क्या इलाज है कि दादा हमारे सामने मरा, नाना हमारे सामने मरा, दादी हमारे सामने गई, नानी हमारे सामने गई, पड़ोसी हमारे सामने गए, एक्सीडेंट होते हुए सड़कों पे बहुत सारे मरे हुए हमने देखे, तो मरने का खुद यकीन इसलिए है वो मुशाहिदे में आता है। तो इतनी सी बात नहीं, आखिर मरने के बाद उठना है, असल मसला तो उठना है, और उठने के बाद फिर ये हिसाब और किताब और जजा और सजा और जन्नत और दोजख और जर्रे जर्रे का हिसाब और पलक पलक का हिसाब और आंख की एक एक हरकत का हिसाब और उंगलियों के इशारों के हिसाबात और पेट में जाने वाले लुकमों के हिसाबात, वो हर चीज का हिसाब की देना है। ये आखिरत है, इस आखिरत को मानने के लिए दुनिया तैयार नहीं है। कहां जब हड्डियां बोसीदा हो जाएंगी, जब हम पुराने हो जाएंगे, जब गल सड़ जाएंगे, जब हमारे जर्रे बिखर जाएंगे, जब हमारी हड्डियों को राखों में और दरियाओं में बहा दिया जाएगा, वो हवाओं में उड़ा दिया जाएगा, तो कौन हमको फिर जिंदा करेगा? ये मसला है, इसको अल्लाह ने दलाइल से समझाया है। इसका नाम है अकीदा आखिरत का एक असर। तो एक अकीदा तौहीद, एक अकीदा रिसालत, एक अकीदा कयामत, ये तीन मसले भी अगर हमारे सामने आ जाएं तो गया हमारे सामने सारा दीन आ गया, इंसानों के गिरोह आ गए और अकीदों के उसूल आ गए। और इसके लिए और थोड़े से वक्त की जरूरत थी, मगर शायद इतना वक्त हमको न मिल सकेगा। बहरहाल मुझे इजमाली तौर पर तो कुछ न कुछ कहते ही जाना पड़ेगा, ताकि फिर मैं भी ये समझूं कि बात पूरी हो गई है और आप भी ये ख्याल फरमाएं कि महीने भर सुबह को शाम को लेके बैठ गए, सुबह को लेके बैठ गए, और हमारी समझ तो कोई पूरी बात तो आई नहीं, तो सारा काम अधूरा रह गया है। और अधूरे काम से तो न होना ही अच्छा होता है, काम का काम जो हो पूरा हो, अगरचे हर आयत के आखिर में काम पूरा हो जाता है, इल्म पूरा आ जाता है, मसला पूरा समझ में आ जाता है। रोजाना के दर्स से फजर के बाद खास तौर से आपको अंदाजा हो गया होगा कि कुरान करीम को कहीं से पढ़ो उसी दिन का प्रोग्राम उसमें से पूरा मिल जाता है। आखिर आज देखो कोई जुमे का दिन का तज़किरा भी नहीं था, कल तो सूरह जुमा पड़ी भी थी मौलाना ने, लेकिन आज तो कोई तज़किरा नहीं था जुमे का, लेकिन आज भी जुमे का प्रोग्राम मौजूद था शाहिदी में मसूद में। तो कुरान करीम का ये कितना बड़ा मौजजा है कि किसी को मालूम नहीं कहां से कुरान शरीफ पढ़ा जाएगा, खुद इमाम को भी मालूम नहीं कि मैं कहां से पढ़ूंगा। ये तो उसी वक्त जब सूरह फातिहा खत्म होती है लोग आमीन कह लेते हैं, तब इमाम साहब के दिल में मिन जानिबिल्लाह इल्का आता है, इल्हाम होता है हर इमाम को कि वहां से पढ़ो, तो वहीं से पढ़ना शुरू कर देता है। कभी एक दोनों रकतों में एक सूरत हो जाती है, कभी दोनों रकतों में अलग अलग सूरतें होती हैं, और कभी कहीं कुरान करीम का कोई रुकू हो जाता है। बहरहाल कुरान करीम अव्वल से आखिर तक नमाज में पढ़ा जाता है और नमाज सही हो जाती है। अच्छा ये होता है कि किराअत मसनूना का एहतमाम और इल्तिजाम हो, और किराअत मसनूना की भी हदबंदी पैगम्बर ने फरमाई है, और फिर भी हालात और आवारिज की वजह से उसमें कमी और बेशी करने का इमाम को इख्तियार होता है, और इमाम इस बात का मामूर होता है कि अपने मुख्तलियों को तफसील से अपनी नजर में रखकर उनकी रियायत करके नमाज पढ़ाए। ये भी उसूली जिंदगी है, बड़ों का बूढ़ों का जवानों का काबमालों का और तंदुरुस्तों का सबका लिहाज रख के। कोई ऐसा तो हमारी जमात में नहीं है जो बहुत देर तक खड़ा रहने से बार महसूस करेगा, टांगे दुख रही हों, बूढ़ा बहुत हो गया है, टांगे हिल रही हैं, ان کا بھی لحاظ رکھنا ضروری ہوتا ہے. اب میں آپ کے سامنے ان آیتوں کا مختصر ترجمہ, آج تو آپ نے اور بھی وقت گھٹا دیا ہے, کل تو 6-7 بجے ہوتی تھی نا نماز, تو اچھا خاصا وقت مل جاتا تھا, آج تو آپ نے نماز ہی 7:15 کر دی ہے, اور ادھر پھر افطاری کے لیے 2-3 منٹ باقی رہ جائیں گے تو 8:15 بجیں گے, تو اب اس گھنٹے میں سے بھی کچھ نہ کچھ کٹ گیا ہے. یعنی اول تو تھا ہی کم وقت, ہمیں تو درس کا کم سے کم 2 گھنٹے کا ایک سبق کے لیے وقت چاہیے وہاں مدرسوں میں جب ہم پڑھاتے ہیں. ایک زمانہ تو الحمدللہ ہم پہ ایسا گزرا ہے کہ مدرسے کے 14-14 گھنٹوں میں مسلسل سبق پڑھایا جلال والے, 14-14 گھنٹوں میں, اور خدا جانے کہاں سے اللہ نے وہ ہمت اور طاقت دی تھی, کبھی تھکنے کا سوال ہی پیدا نہیں ہوتا. اور کھانے پینے کے مسئلے میں وہی مطبخ کی روٹیاں, وہی پتلی دال, جو آپ نے ان طالب علموں نے جو وہاں دیکھ کے آئے ہیں وہ جانتے ہیں کہ پتلی دال جس میں دانے مشکل سے ملے, اور وہی 2 روٹی اور وہی 2 بوٹی جس میں پانی. بعض طالب علم تو یوں کہہ دیا کرتے ہیں کہ میاں آج تو تیمم, آج تو اس سے وضو کیا, اس سے تو اس سے وضو کرنا بھی جائز ہوگا, آج تو شوربہ شان کا ہے کہ اس سے تو وضو کرنا بھی ضرور, یعنی مذاق اور مزاح میں طالب علم تو سب بات کرتے ہیں نا. یہ تو یوں کہا کرتے ہیں آج تو حضرت ایسا شوربہ ہے کہ اس سے تو وضو بھی ہو سکتا ہے. تو 2 گھنٹے کم سے کم سبق ہو, اور پھر درس کا, درس قرآن کا, قرآن تو سب سے بڑی کتاب ہے, اس سب سے بڑی کتاب کی تعلیم کے لیے سب سے زیادہ وقت بھی درکار ہوتا ہے, مگر یہ بھی اس کا ایک معجزہ ہے کہ کم سے کم وقت میں بھی اس کا کام پورا ہو جاتا ہے. اور یہ منافقین جو تیسرا گروہ ہے انسانوں کا, اس کی یہ خصلت خبیثہ ایک یہ ہے کہ جب وہ ایمان والوں سے ملتے ہیں تو کہتے ہیں آمنا, ہم بھی ایمان لائے بھائی تمہاری طرح, ہم بھی مسلمان ہو گئے ہیں. وَإِذَا خَلَوْا إِلَى الشَّيَاطِينِ, اور جب اپنے شیطانوں کے پاس جاتے ہیں, شیطانوں سے مراد ان کے سرغنہ گروہ, ان کے سردار, تو معلوم ہے ان کے بھی 2 گروہ تھے, ایک تو ان میں عوام کا گروہ تھا, ایک ان میں خواص کا تھا. عوام تو ادھر ادھر گھومتے پھرتے رہتے تھے, مسلمانوں میں بیٹھ گئے, اس کی شاپ پہ بیٹھ گئے, اس کی دکان پہ کھڑے ہو گئے, اور یہ جو بڑے بڑے لوگ ہوتے ہیں یہ اپنی بیٹھکوں میں اپنے بنگلوں میں بیٹھے رہتے ہیں, اور یہ چھوٹیرے ان کے چھوٹے رہتے ہیں, رلو چپو لوگ چھوٹے موٹے, اور یہ ساری خبریں لا کر ان کو سنا دیتے ہیں, آج یہ ہوا اور آج یہ ہوا اور آج یہ ہوا. ہر زمانے میں ہر طبقے میں ایسا ہوتا ہے, لیڈر اور نیتا لوگ تو بیٹھے رہتے ہیں اپنے مکانوں کوٹھیوں پر, اور ان کے چیلے چانٹے جن کو آج کل کی اصطلاح میں چمچے کہا جاتا ہے, چمچے, اور چمچے بھی نہیں, وہ تو کفگیر ہو گئے اچھے خاصے, چمچا تو چھوٹا سا ہوتا ہے لیکن آج کل کے تو چمچے بھی کفگیر بنے ہوئے ہیں, بہت بڑے بڑے چمچے بن گئے ہیں جو دیگوں میں گھمانے کے لیے ہوتے ہیں. یہ جو کفگیر اور چمچے اور ڈوئیاں ہیں یہ ادھر ادھر بٹکتی ہے, اس کو کہہ رہا تھا جب یہ چمچے ادھر جاتے ہیں مسلمانوں میں تو کہتے ہیں آمنا, اور جب یہی چمچے جاتے ہیں اپنی دیگوں میں, شیاطین کون ہیں, وہی دیگ ہیں ان کی, بڑے بڑی دیگ جو ہوتی, بڑے بڑے لیڈر اور نیتا جو تھے, وہ جب اپنی دیگوں میں جاتے ہیں, اپنے سرکش سرداروں میں جاتے ہیں, تو ان کے پوچھنے سے پہلے ہی کہیں ہماری طرف سے بدگمانی نہ ہو جائے ان بڑوں کو, اور وظیفہ بند ہو جائے کہیں ہمارا, وہ جو وظیفہ مقرر نہیں تھی کام پر, کہیں وہ نہ بند ہو جائے, تو پہلے ہی جاتے ہی صفائی دیتے کہ انا معکم, اجی حضرت دیکھو ہم تمہارے ساتھ ہیں, اگرچہ وہاں اس دکان پر کھڑے تھے, مولانا کے پاس بھی بیٹھ گئے تھے, اور وہاں الگ سے بھی ہم بات کر رہے تھے, اور ابو ہریرہ سے بھی بات کر رہے تھے, اور عثمان علی سے بھی ہماری بات چیت ہو رہی تھی, آپ کہیں بدگمانی میں مبتلا نہ ہو, بالکل تمہارے ساتھ ہیں ہر طرح 100%. قالوا اننا معكم, اب جو ہمارے ساتھ ہو وہاں کیوں گئے تھے, تو اس کا جواب ہے انما نحن مستهزئون, ہم تو مذاق ہی لوگ ہیں, اپنا یہاں بیٹھ گئے, یہاں مذاق کر لیا, یہ تو ہم گل مارتے رہتے ہیں نا, ہماری تو طبیعت ہی ایسی ہے کہ جہاں بیٹھتے ہیں وہیں اپنا وقت پاس کرتے ہیں, دو ادھر کی کہی دو ادھر کی کہی, دو سچ بولے دو جھوٹ بولے, یہ ہمارا مذاق میں پورا دن گزر جاتا ہے, کچھ کام تو ان چمچوں کو کچھ کام تو ہوتا ہی نہیں ہے, ان کو تو سرکاری دیگوں سے وظیفہ ملتا رہتا ہے, یہ جو چاول چمچے سے ہمارے منہ میں جاتے ہیں یہ چاول اس چمچے میں نہیں ہوتے, یہ تو پلیٹ میں سے آتے ہیں, اور پلیٹ میں بھی چاول نہیں ہوتے, پلیٹ میں چاول دیگچی میں سے آتے ہیں, اور دیگچی میں بھی چاول نہیں ہوتے, وہ بورے میں سے آتے ہیں, اور وہ بھی وہاں بھی نہیں ہوتے, وہ گودام میں سے آتے ہیں, اور وہاں بھی نہیں ہوتے, وہاں کھیت میں سے آتے ہیں, اور کھیت میں بھی نہیں ہوتے, وہاں اللہ کے ہاتھ میں سے آتے ہیں. ہر چیز کو اللہ تک پہنچا سکتے ہیں, اور پوری عوام کی ہے کہ ہاں واقعتاً इधर रोशनी हो रही है बल्बों में हमारे इन डंडों में, ये रोशनी यहां नहीं बन रही, यहां की चीज नहीं, अगर जरा सा तार वहां से काट दें पावर हाउस से तो ये सारा अंधेर हो जाएगा यहां पर। तो अगर कोई आदमी इन्हीं डंडों को पूजने लगे, बहुत रोशन है, बड़े नूरानी है, यही नूरे मुतलक है, यही नूरे मैद है, और इसी के सामने हाथ जोड़ के खड़ा हो जाए, जैसे कोई गाय के सामने, कोई गंगा के सामने, कोई जमुना के सामने, कोई पीपल के सामने, कोई बरगद के सामने और कोई बंदर के सामने हाथ जोड़ के खड़े होते हैं ना, क्यों? इसलिए कि उनमें से कुछ ताकत निकलती हुई उनको महसूस होती है। और शेर तो बहुत ही ज्यादा ताकतवर चीज है, वो तो बहुत बड़ा पावर हाउस है, उसके सामने डंडौत करते हैं, और सांप को भी बहुत बड़ा ताकत का पावर हाउस समझते हैं, तो उसके सामने भी पूजते हैं, क्यों? उसको भी समझते हैं ताकत का सर चश्मा है। लेकिन सांप में जो कुछ भी थोड़ा बहुत आ रहा है, ये तो सब उस तो सबसे बड़े पावर हाउस से आ रहा है जिसका नाम अल्लाह की जात है। वहीं से किसी को ताकत मिल रही है, वहीं से किसी को हुस्न मिल रहा है, वहीं से किसी को रोशनी मिल रही है। तो ईमान हमको, इस्लाम हमको, हमारा पैगंबर हमको ये दावत देता है कि इन रास्तों के वास्तों में मत उलझो, इनमें कुछ नहीं है। जहां से मरकज से ये रोशनी और मरकज से ये फैज और बरकत और ये रिज़्क रोजी चल रही है, उसके सामने तुम अल्लाह की इबादत करो, उसके सामने सजदे करो, असल मालिक वो है। तो दुनिया के लोग रास्तों में इलझ गए हैं, और पैगंबरों ने आकर दुनिया के रास्तों से इलझावे से हटाकर असल मरकज से जोड़ा है, और आखिर में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी सारी दुनिया के इंसानों को मरकज से जोड़ा है। तो कहते हैं हम तो वहां मजाक करने गए थे, जाहिर है अच्छा मजाक हुआ, दीन का मजाक, सच्चाई और सदाकत का मजाक, पैगंबर का मजाक, अल्लाह का मजाक। मजाक करो तो अपनी बीवी से करो, बीवी तुम्हारे घर में है, वो दिल लगी दिलचस्पी की बात है, उससे करो। लेकिन वो दिलचस्पी और दिल लगी और मजाक और वो तफरी कोई पीर साहब से तो नहीं करेगा कोई, जैसी छेड़खानियां अपनी बीवी से आदमी करता है या बीवी अपने शौहर से करती है, उसी तरह की छेड़खानियां कोई मुरीद अपने पीर से करने लगे तो डंडा पड़ेगा नहीं पड़ेगा? या उसी तरह की छेड़खानी कोई अम्मा से और अपने अब्बा से करने लगे तो कौन बर्दाश्त करेगा उसको? तो मजाक है, ठीक है, इंसान की तफरी, इंसान के मिजाज में मिजाह भी दाखिल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी मिजाह फरमाया करते थे, मिजाह फरमा लेना ये ऐब नहीं है, मिजाह मिजाज तबीयत में फितरत में दाखिल है। बच्चों से भी मिजाह फरमाते थे। एक मरतबा एक सहाबी अनस के भाई गालिबन, वो उनकी एक चिड़िया थी जिससे वो खेला करते थे, वो मर गई। ओ बड़ा गमगीन बच्चा बैठा हुआ, इसलिए कि बच्चों की चिड़िया तो ऐसी है जैसे इनके बच्चे, अगर इनकी चिड़िया मर जाए तो ऐसा ही रंज हो जाती किसी बड़े आदमी को बच्चे के मर जाने का होता है। वो बनाए बैठे रहे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का उधर से गुजर हुआ, आपने देखा ये बच्चा बड़ा गमगीन उदास बैठा हुआ है, आप उसके पास से शरीफ ले गए और कहा माफाल या अबा उमेर माफाल नुगैर। अरे अबू उमेर, यानी एक तो ये उसको खुशखबरी दी कि तू बच्चा अगरचे मगर अल्लाह तुझे बच्चा दे, और फिर उस बच्चे का नाम उमेर हो और तुझे दुनिया के लोग अबू उमेर कहा करें। दुआ दे दी और दुआ से तबीयत खुश हो जाती है, और फिर सुना इस चिड़िया को क्या हो गया, ये खामोश कैसे पड़ी हुई है? तो बच्चों से ये बात करना तफरी थी कि नहीं थी? और एक मरतबा एक सहाबी से यूं पकड़ के गर्दन फरमा या असल उजू नैन, अरे दो कान वाले कहां जा रहा है? दो कान वाले तो सभी होते हैं, मगर मिजा भी हो गया इसमें और इधर मुतनब्बे भी हो गया कि मियां जब अल्लाह ने दो कान दिए तो बात को सुनते क्यों नहीं हो? तो मिजा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे। एक मरतबा एक गांव का आदमी आपकी खिदमत में, वो गांव की चीजें लाया करता था और रसूलुल्लाह से उसको शहर की चीजें दिया करते थे, यानी ये हदाया का तबादला होता रहता था। एक दिन वो बेचारा गांव वाला जो सूरज शक्ल का जरा काला भुजंगा था, वो बाजार में बैठा अपना सौदा सुलभ बेच रहा था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का बाजार से गुजर हुआ तो मोहब्बत तो बहुत ज्यादा करता ही था वो, आपने जाकर के उसकी कमर दबा ली पीछे से। आंखों का दबाना तो ठीक नहीं है, उसमें तो आदमी को वैसे तो घबराहट हुआ करती है जैसे आदमी आंखें दबा लेते हैं पीछे से आगे, नहीं कमर दबाई। और इसने देखा नहीं कि कौन मेरी कमर दबा रहा है, तो कह रहा था छोड़ दो छोड़ दो। और जब जरा आंखों के गोशों से गोशे चश्म से देखा, अरे ये तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम है, तो फिर अपनी कमर को रसूलुल्लाह सल्लम के सीने से चिपकाने लगा, चिमटाने लगा, और थोड़ी बरकत आ जाए और थोड़ी रहमत आ जाए। और फिर आपने एक और फरमाया मयस्तरी हाजल अब्द, इस गुलाम को कौन खरीदता है? रसूलुल्लाह सल्लम ने कहा इस गुलाम को कौन खरीदता है? تو اس نے کہا حضرت کھوٹا غلام ہوں، کون خریدے گا اس کو؟ یہ تو کھوٹا غلام ہے آپ کا، اسے کون خریدے گا؟ تو آپ نے فرمایا کہ اللہ کے نزدیک تو کھوٹا نہیں ہے، اللہ تیرا خریدار ہے. جس کے نزدیک، دنیا کے لوگوں کے نزدیک ہو، جن کے یہاں چمڑے دیکھے جاتے ہیں، جن کے یہاں صورتیں دیکھی جاتی ہیں، جن کے یہاں ظاہر پہ نظر جاتی ہے اور دل کی گہرائی تک نہیں جاتے، معنی کو نہیں تلاش کرتے، لفظی لفظ کو دیکھتے ہیں اور صورت پر ہی فریبتا ہوا کرتے ہیں، ان کے نزدیک تیری کوئی قیمت ہو نہ ہو، وہ تجھے دے بھی کیا سکتے ہیں؟ تو اللہ کا غلام ہے اور اللہ ہی تیرا خریدار ہے، اور اللہ کے نزدیک تو بہت زیادہ قیمتی ہے. تو آپ مزا تو فرما دیتے، لیکن مزا کا محل جہاں ہو وہی مزا کرنا چاہیے. تو مزا کا محل دین نہیں ہے، اذان نہیں ہے. جب اذان ہونے لگے تو اس کا مذاق اڑانے لگیں، جب کہیں قرآن شریف پڑھا جائے تو اس سے تفریح لینے لگیں، یا کہیں کوئی پیر صاحب آ جائے تو اس کی منہ کی اس کے داڑھی کی نقل اتارنے لگیں، یہ مزا ناجائز اور حرام ہوتا ہے، جس سے دین کی توہین ہوتی ہو. تو اس پر اللہ نے فرمایا کہ یہ دین کی توہین کر رہے ہیں اور دین کا، اللہ کے دین کا مذاق اڑا رہے ہیں. اللہ یستہزئ بہم، یہ کیا مذاق کرتے ہیں؟ اللہ کرتا ہے مذاق تو، یعنی اللہ ان کو ان کے مذاق کی پوری پوری سزا دے گا. جو لفظ ان کے کلام میں تھا انما نحن مستہزئون، وہی لفظ اللہ نے استعمال کیا ہے اپنی طرف منسوب کر کے، جبکہ اللہ مذاق نہیں کرتا ہے. تو مطلب ہے کہ اللہ ان سے مذاق کرتا ہے، یعنی اللہ ان کے مذاق کا ان کو سلا دے گا، سزا دے گا، وبال دے گا ان کے اوپر. اور رہا ہے کہ اللہ فوری کیوں نہیں پکڑتا، تو کہتے ہیں وَيَمُدُّهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ، اس کی عادت ہے کسی بھی جرم پر وہ فوری نہیں پکڑتا. ہاں ایک جرم ایسا ہے جس پر وہ فوراً بھی پکڑ لیتا اگر چاہے تو. اگر کوئی کسی اللہ والے کو ستائے گا، تکلیف دے گا، تو اللہ اس کو فوراً پکڑ لیتے ہیں، کبھی کسی وجہ سے مہلت دے دیتے ہیں. ایک روز میں نے آپ کو سنایا تھا واقعہ، ایک بزرگ چلے جا رہے تھے، راستے میں ایک شخص نے گستاخی کی. حضرت شیخ نے اپنے خادم سے فرمایا کہ آگے بڑھ کے جلدی سے ڈھول مار دو. اس مرید نے، اس شاگرد نے آگے بڑھنے میں، ڈھول مارنے میں تاخیر کی، اور اتنی دیر میں وہ ٹھوکر لگ کے گرا اور گر زمین پر گرتے ہی دم نکل گیا اس. شیخ نے فرمایا کہ آج تو نے بڑی بھاری غلطی کی ہے، تو نے دیر کی اس کو مارنے میں، اس کو اگر ایک تھپڑ مار دیتے تو ہمارا بدلہ اتر جاتا. جس وقت اس نے ہمیں کچھ برا بھلا کہا تو اسی وقت اللہ کا عذاب چل دیا تھا، اس کی رفتار بہت تیز تھی. تم ذرا قریب تھے، میں آگے بڑھ کے دھاول مارتا تو دیر ہو جاتی، تم ذرا قریب تھے مگر تم نے بھی تاخیر کی. اللہ کا عذاب اتنی تیزی سے آیا کہ تیرے دھاول مارنے سے پہلے پہلے زمین پہ گرا اور دم نکل گیا اس کا، اللہ نے پکڑ لیا اس کو. دو گناہ ایسے ہیں جن پر اللہ نے اعلان جنگ کیا ہے. ایک تو ایک جی اللہ والے کو ستانا، اور اگر ہم ہر مومن کو، ہر مسلمان کو اللہ والا سمجھیں تو یہ سمجھنا چاہیے، اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. اگر تو اس کا ظاہر کچھ شریعت کے دائروں سے باہر بھی گیا ہوا ہو، ظاہری صورت شکل اس کی شریعت کے حدود پہ منطبق نہیں ہوتی، لیکن اندر سے دل اس کا ایمان سے بھرا ہوا ہے، تو ہر مومن اللہ والا ہے، ہر مومن کو ستانے سے ہم کو بچنا چاہیے. اور اللہ کی لعنت و پھٹکار اترتی ہے ان پر، والذین یؤذون المؤمنین والمؤمنات بغیر ما اکتسبوا فقد احتملوا بہتانا و اثما مبینا. جو ایمان والے مرد اور ایمان والی عورتوں کو دکھ دیتے ہیں، ستاتے ہیں، وہ بھاری بوجھ کے ذمہ دار ہوتے ہیں، ان پہ لعنت ہوتی ہے. تو ہر مومن کو ہی تکلیف پہنچانا ناجائز اور حرام ہے، اور ان مومنوں میں جو اللہ والا خاص طور سے کوئی ہو گیا ہے، اس کو تکلیف پہنچانے پر تو اللہ نے اعلان جنگ کیا ہے. حدیث میں آیا ہے، یوں فرمایا من آزالی ولین آزمتہ بالحرب، جو میرے کسی ولی کو تکلیف دے گا میں اس سے اعلان جنگ کرتا ہوں. اب بتاؤ کون تیار ہے اللہ سے لڑنے کے لیے؟ کس میں ہمت اور طاقت ہے؟ کہاں سے لائے گا اللہ سے لڑنے کے واسطے ہتھیار؟ اللہ کو تو سپاہی باہر سے بلانے ہی نہیں پڑتے، وہ تو اندر سے ہی پیٹ میں سے ہی درد کھڑا کر دیتا ہے، اندر سے ہی بیماریاں کھڑی کر دیتا ہے، باہر سے تو اسے لانا بھی نہیں پڑتا. نہ ہواؤں کو لانا پڑے، نہ پانیوں کو لانا پڑے، نہ فرشتوں کو لانا پڑے، نہ جن بھوت کو لانا پڑے، وہاں سے لاتا ہے اپنے سپاہی جہاں کا شان و گمان نہیں ہوتا ہے. ایک تو اللہ کے ولیوں کو تکلیف پہنچانے کے نظم سے پریشان وہ آدمی کو بچنا چاہیے کہ اعلان جنگ ہے من جانب اللہ، اور ایک سود پر اللہ نے اعلان جنگ کیا ہے. فَإِن لَّمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ، یا تو تم اس سودی کاروبار سے باز آ جاؤ، اور اگر باز نہیں آتے ہو تو سن لو کان کھول کے، اللہ اس کے رسول کا اعلان جنگ ہے تم سے.
ایک سودی کاروبار سے اللہ نے اعلان جنگ فرمایا ہے. دو گناہ ایسے ہیں جو میرے علم میں کم سے کم ہیں کہ جن پر اللہ نے اعلان جنگ فرمایا, اور اللہ سے لڑنے کی کسی میں طاقت نہیں, نہ کسی حکومت میں, نہ کسی بم والے میں, نہ ایٹم بم والے میں, نہ کسی بڑی فوج والے میں. بہت بڑی بڑی فوج والوں کو اللہ نے پہلے منٹایا ہے اور کہیں باہر سے کوئی لشکر لانا نہیں پڑا. وہی دریا جو دریائے قلزم ہمیشہ ان کے فرعونیوں کے کھیتوں کو سیراب کیا کرتا تھا, ان کی روزی روٹی کو ہم مہیا کیا کرتا تھا, وہی دریا اور وہی سمندر اس کے غرق ہونے کا, ڈوبنے کا, عذاب کا دریا بن گیا. وہ تو اللہ نے چاہا تو ہمارے نفع میں استعمال کیا دریاؤں کو, اور اللہ نے اگر چاہا تو ہمارے نقصان میں استعمال کر لیا. یہی ہوائیں جو انسانوں کو زندگیاں تقسیم کرتی پھرتی ہیں, جب اللہ نے چاہا کہ ان کو انسانوں کے خلاف استعمال کیا جائے تو باد سرسر بنا کے بھیج دیا قوم آج کی ہلاکت اور بربادی کے لیے. یہی بارشیں جن کے ذریعے سے ہماری خشک زمینوں میں حیات اور زندگی پیدا ہوتی ہے, یہی بارشیں جب اللہ نے چاہا کہ چلو ان بارشوں سے کہا کہ جاؤ نوح علیہ السلام کی قوم کو طوفان میں غرق کر دو, یہی بارش کے قطرے جو ہمارے واسطے باعث سرمایہ حیات ہوتے ہیں, یہی نوح علیہ السلام کی قوم کے لیے باعث عذاب بن گئے. تو اللہ کے سپاہی ہر جگہ ہر وقت موجود رہتے ہیں, اس کے اس سے بچنا چاہیے. تو اللہ تعالیٰ ان کو مہلت دیتا ہے, فوری پکڑنے کی اس کی عادت نہیں. وَيَمُدُّهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ, اور اللہ ترقی دے رہا ہے ان کو ان کی سرکشی میں, ان کی سرکشی میں ترقی کی رسیاں ڈھیلی کر دی ہیں, اور بڑھو اور بڑھو اور بڑھو. اور یہ محسوس بھی نہیں کر رہا کہ مجھے کیوں پالا جا رہا ہے. وہ ہمارے یہاں جلال آباد میں ایک خاں صاحب تھے, ان کا نام تھا اسماعیل خاں صاحب, مرحوم ہو گئے بےچارے, بہت اچھے رئیس تھے اور کھانے کے بہت شوقین بھی تھے. رئیس جو ہوتے ہیں کھانے کے بھی شوقین ہوتے ہیں, بال رئیس تو کم کھاتے ہیں مگر بال رئیس تو ماشاء اللہ یہاں سے وہاں تک سمیٹ دیتے ہیں. تو ان کے کھانے کا عجیب طریقہ تھا, وہ ایک مرغے کو 40 دن تک بادام اور پستے کھلاتے تھے, اور اس زمانے میں وہ مرغہ ان کے پار گھومتا رہتا تھا اور سمجھتا تھا کہ ان سے زیادہ میرا کوئی موسم نہیں ہے. بس جہاں خاں صاحب آئے اور وہ مرغہ پڑ پڑ کر کے وہاں آ لیا, اور اس کو بادام پڑ رہے ہیں اور پستہ ڈالے جا رہے ہیں اور میوے جات ان کو کھلائے جا رہے ہیں. وہ مرغا یہ سمجھ رہا کہ میرا بڑا محسن ہے, بہت مہربان ہے. جہاں 40 دن پورے ہوئے اور اس کو پکڑا, پکڑنے میں بھی دشواری نہیں ہوتی تھی, پکڑا اور ذبح کیا اور گوشت بنا اور کھا لیا, 40 دن کے سارے بادام کھا لیا. اب اس مرغے سے اگر کوئی پوچھے کہ کیسی گزر رہی ہے تو یوں کہے گا ایسی تو ساری دنیا کے لوگوں کی گزرے, جیسی میری گزر رہی ہے, روز بادام اور پستے کھانے کو مل رہے ہیں. پھر اسی طرح سے وہ ہر روز ایک مرغا اس طرح سے کھاتے تھے, اور ہر مرغے کو 40 دن تک وہ بادام اور پستے کھلاتے تھے. یہ تو ہمارے ان گوروں کو بھی نہیں سوجا ہوگا کبھی, اس طرح بھی مرغے کھا جا سکتے ہیں. اب ظاہر ہے کہ زیادہ بادام اور پستے آدمی خود براہ راست ڈائریکٹ تو نہیں کھا سکتا ہے, لیکن مرغے میں جذب کر کے, مرغے میں پیوست کر کے, یعنی گویا ان کا کشتہ بنا کر تو کھا ہی سکتے ہیں. لیکن اتنی طاقتور غذا ہو کہ کھانے کے باوجود ایک بھی بچہ ان کے نہیں, یعنی آدمی یوں چاہے کہ اس طرح بچے ہو جائیں گے اور یہ ہو جائے, ایک بھی بچہ نہیں. شادی بھی ایک کی اور دو کی اور یہ کیا اور وہ کیا, اللہ کو نامنظور ہوا تو بچہ ایک بھی نہیں ہوا. اور اتنی طاقتور غذاؤں کے استعمال کرنے کے باوجود پھر بھی عمر جتنی اوروں کی ہوتی ہے اس سے ایک دن بھی فالتو ان کو نہیں ملی. اپنی اسی عمر تبھی پر ان کو بھی دنیا سے جانا پڑا اور مرنا پڑا. عرض یہ کر رہا تھا کہ بعض وقت یوں سمجھتے ہیں لوگ کہ ہمارے ساتھ بڑا کرم ہو رہا ہے, لیکن حقیقت میں وہ رسی ڈھیلی کی گئی ہے, مہلت دی گئی ہے. جیسے اس زمانے میں کفار اور مشرکین کو یہ رسیاں ڈھیلی کر دی گئی ہیں, ترقی کے میدان ہموار کر دیے گئے ہیں, کاروبار بڑھتا ہی چلا جا رہا ہے, آدھے زمین پہ تو آدھے آسمان تو اڑتے چلے جا رہے ہیں, دولت کا انگنت کچھ حساب ہی نہیں ہے. لیکن یہ سمجھتے کہ بس ہمیں کوئی پکڑنے والا نہیں ہے, نہیں, وہ تو پولیس اس وقت پکڑتی ہے کسی کو جلدی جب یہ خیال ہو کہ ہمارے قبضے سے بھاگ جائے گا. لیکن اگر کوئی پکڑنے والا ایسا ہو کہ کہاں جائے گا, ایران جائے گا, وہاں میں جاپان جائے گا, وہاں بھی میں انگلستان جائے گا, وہاں بھی میں ہندوستان جائے گا, وہاں بھی میں زمین پر رہے گا, تب میرے قبضے میں آسمان پہ اڑے گا, تب میرے قبضے میں تاتس سرا میں چلا جائے گا, جب میرے قبضے میں ایسی ذات والا صفات کو جلدی کرنے کی کیا ضرورت ہے, تو مہلت دیتا چلا جاتا ہے. اس کو فرما وَيَمُدُّهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ. علامہ ابراہیم صاحب رحمۃ اللہ علیہ کی بات میں نے آپ کو پہلے بھی سنائی تھی اور پھر دوبارہ کان میں پڑ جائے, بات بہت اچھی لگی مجھے. ان سے لوگوں نے کہا حضرت یہ کفار اور مشرکین بہت ترقی کرتے جا رہے ہیں، مسلمان بالکل پسماندہ ہوتے جا رہے ہیں، ان کی تجارتیں ٹھپ ہو گئی، ان کے پاس تعلیم نہیں ہے، ان کے پاس ترقی کے اسباب نہیں ہیں، یہ تو بہت ہی پسماندہ قوم ہو گئی، اور خاص طور سے ان میں بھی یہ مولوی لوگ، اس لیے کہ مولوی لوگوں کو مسجد میں، مدرسے میں، کہیں سوسائٹی میں کوئی تنخواہ ملے گی تو سب سے کم، یعنی وہاں ہمارے یہاں بھی ساری دنیا میں ان کو تنخواہیں ملتی ہیں سب سے کم، اور کام ہوتا ہے ان کا سب سے زیادہ، تو بہت پسماندہ ہو گئے حضرت، کوئی تجارت ان کے پاس نہیں، فیکٹریاں نہیں، کارخانے نہیں، کچھ کر بھی نہیں سکتے، ان کے پاس دولت بھی نہیں، تعلیم کے انتظام بھی نہیں، ان میں ڈاکٹر بھی کم، پروفیسر بھی کم، انجینئر بھی کم، اور بیریٹر وکال وکول وکلا بھی کم، اور ان کے پاس حکومت بھی کم، سب پیچھے ہی ہٹتے جا رہے ہیں، کیا بات ہے یہ، جبکہ یہ اللہ کے بن ماننے والے، اللہ پر ایمان لانے والے، آخرت کو تسلیم کرنے والے، اور نہ صحیح صحابہ جیسی نماز پڑھتے، لستم پستم کچھ نہ کچھ تو پڑھتے ہی ہیں یہ، اور لوگ تو جاتے ہی نہیں اپنے معبدوں میں، کوئی اتوار کو جا رہا ہے تو کوئی صرف اتوار کو جا رہا ہے، اور یہ تو مسلمان رمضان میں تو جمعے کو چھوڑیں نہ جمعرات کو چھوڑیں، اور دن کو چھوڑیں نہ رات کو چھوڑیں، اور ان میں تو ایک طبقہ تو حضرت جیسا ایسا بھی ہے جو اشراق اور عوابین بھی کبھی نہ چھوڑیں، ایسے طبقے کے تو حضرات موجود ہیں اس میں، تو حضرت یہ پیچھے کو کیوں جا رہے ہیں ہٹتے ہوئے، یہ کیا بھائی سمجھ میں نہیں آتا، یہ شخص نے کہا، تو حضرت نے، وہ حضرت کی مثالیں بڑی دیہاتی سی اور گاؤں کی سی بڑی ذہن میں اترنے والی مثال ہوتی تھی، انہوں نے فرمایا رہے بھائی تم نے کبھی عورتوں کو چھاج میں گیہوں پچھوڑتے ہوئے بھی دیکھا کہ نہیں دیکھا ہے، اناج پچھوڑتے ہوئے، چاول پچھوڑتے ہوئے، چھاج میں لے کر کے وہ اناج کو یوں پھٹکتی رہتی ہے، اور اس میں وہ جو ہلکے دانے ہوتے ہیں یا اس میں کچھ کنکر ونکر ہوتی ہے یا کوڑا کباڑ اور گرد و غبار اس میں ہوتا ہے تو وہ یوں جھٹکا دیتی ہے چھاج کو، تو موٹے دانے تو پیچھے لگ جاتے ہیں اس کی دیوار سے، اور جو ہلکے دانے ہوتے ہیں وہ آگے کو چلتے رہتے ہیں، اب پھر پوچھا بتاؤ ترقی کون کر رہا ہے، آگے کون چل رہا ہے، موٹے دانے ترقی کر رہے ہیں کہ ہلکے دانے ترقی کر رہے ہیں، اس میں چھاج میں ہلکے ہی دانے آگے کو چلتے ہیں، بھاری دانے پیچھے لگ جاتے ہیں اس کی دیوار سے لگ جاتے ہیں، تو بتاؤ چھاج میں یہ دانے موٹے اور پتلے ترقی کون کر رہا ہے، کہ کون بڑھ رہا ہے، کہ یہ دانے ہلکے ہی بڑھ رہے ہیں کہ کر رہے ہیں نا ترقی، ترقی کرتے کرتے جب چھاج کے اگلے کنارے پہ جا کے یہ لگ جاتے ہیں تو وہ پچھوڑنے والی جو عورت ہوتی ہے یا مرد بھی کرتے ہیں اس کام کو، تو پھر وہ ایک دم یوں جھٹکا دے کے انہیں نیچے گرا دیتی ہے، اور جب بڑھیا دانے ہوتے ہیں وہ چھاج میں رہ جاتے ہیں، اب ترقی کس نے کی، ثم رددناہ اسفل اسافلین، ثم رددناہ اسفل اسافلین، بس یہی حال اللہ کا بھی ہے کہ اللہ تعالیٰ اپنے ایمان والے بندوں کو ان سرکشی کے نہ تمام رشتوں سے پیچھے رکھتا ہے، اور جب یہ رشتے یہ انسانوں کے گروہ جب ترقی کرتے 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 اس چھاج کے اگلے کنارے میں پہنچ جاتے ہیں، بس کسی دن اللہ انہیں جھٹکا دے کے نیچے ڈال دیتا ہے، اور پھر یہ جو پیچھے رہ گئے یہی آگے آ جاتے ہیں، سمجھا، یہ ہے یبدہم فی طغیانہم یعمہون، اللہ ان کو سرکشی میں ترقی دے رہا ہے، کیوں دے رہا ہے، یعمہون تاکہ یہ اندھے بنے بیٹھے بھٹکتے رہیں اور راہوں کو خراب کرتے رہیں اور اپنے عذاب میں ترقی کرتے رہیں، یہاں دنیا کی ترقی ان کے واسطے عذاب کی بھی ترقی ہوئی، تو سودے بازی کی نا انہوں نے اسی شہزاد نے کیا کیا، ادھر مسلمانوں پہ ہاتھ رکھا اور ادھر اپنے ساتھیوں میں بھی لگے رہے، ایک بیوپار کیا، ایک تجارت کی، مگر تجارت فائدے کی گھاٹے کی کی، کہ اولئک الذین اشتروا الضلالۃ بالہدا، یہی لوگ ہیں جنہوں نے ایک سودا کیا ہے، ایک کاروبار کیا ہے، کیا کاروبار، دلالت کو خریدا ہے گمراہی کو، ہدایت کو بیچ دیا ہے، یعنی ہدایت کے راستوں کو چھوڑ دیا اور گمراہی کے راستوں کو اختیار کر لیا، تو دو چیزیں تھیں، ایک گمراہی اور ایک ہدایت، ایک صحیح رستے پر چلنا، ایک غلط رستے پر چلنا، تو صحیح رستے پر چلنے کو چھوڑ کر اسے تو سمجھے سے پیسے تھے دے دیے دوسرے کو، اور خریدا کیا ہے، گمراہی کو گھر خرید کے لائے ہیں، جیسے پیسے دے کر تربوز خرید کے لاتے ہیں، اور جیسے پیسے دے کر ہم سبزی خرید کر لاتے ہیں یا گوشت خرید کے لاتے ہیں یا کھانا خرید کے لاتے ہیں، تو جو چیز خرید کے لاتے ہیں وہ زیادہ اچھی سمجھی جاتی ہے، اور جو پیسے دیے جاتے ہیں وہ ہاتھ کا میل سمجھا جاتا ہے، وہ دوسرے کو حوالے کر دیا جاتا ہے، تو انہوں نے ہدایت تو دے دی، چھوڑ دی اپنے ہاتھوں سے، اور گمراہی کو گھر خرید کے لائے، تو تجارت گھاٹے کی ہے یا فائدے کی سود مند تجارت ہے، دیکھو ہمارا بھی حد تجارت ہوں، ان کی اس تجارت نے، ان کے اس کاروبار نے ان کو کوئی فائدہ نہ دیا،
کچھ دن کے لیے بہرحال یہ چلتے رہے، مسلمانوں سے بھی فائدے اٹھاتے رہے اور کافروں سے بھی فائدے اٹھاتے رہے، دونوں پہ ہاتھ رکھا، لیکن جس دن ان کا کول کھلا تو نہ ادھر کے رہے نہ ادھر کے رہے، دھوبی کا کتا گھر کا نہ گھاٹ کا، نہ ادھر اطمینان نہ ادھر اطمینان، نہ ان کو اطمینان اور اعتماد رہا نہ ان کو اطمینان اور اعتماد رہا، مسلمانوں کی نظر میں بھی ذلیل و خوار ہو گئے اور کافروں کی نظر میں بھی ذلیل و خوار ہو گئے، یہ ان کو تجارت سے فائدہ ہوا، وما کانوا مہتدین، اور آخر کو ان کو ہدایت مل ہی نہ سکی، ہدایت یافتہ نہ ہو سکے۔ تو یہ انداز جو اللہ نے بتایا منافقین کی جماعت کا، یہ اس لیے بتایا تاکہ مسلمان اس انداز سے پرہیز کریں، اور جو دل میں ہو وہی زبان پر ہو، جو زبان میں ہو وہی دل پہ ہو، یعنی ہر چیز بالکل یکسانیت کے ساتھ ہو۔ اللہ پر ایمان لائے تو جیسے دل میں ایمان آیا ویسے زبان سے بھی پڑھیں کلمہ اشہد اللہ الہ الا اللہ، اور اگر زبان سے پڑھ رہے ہیں اشہد اللہ الہ الا اللہ تو اس کی حقیقت دل میں بھی ہمارے چلی جائے گی۔ اگر ہماری کسی سے دوستی ہے تو وہ کسی مطلب کے لیے نہیں ہونی چاہیے، اگر واقعی دل میں دوستی ہے تو زبان سے بھی دوستی کا لفظ نکلنا چاہیے، اور اگر دل میں دوستی نہیں تو محض زبان سے، محض اس کو دھوکہ دینے کے لیے اس کی دوستی ظاہر نہیں، کہ جیسے لوگ اپنا کام نکالنے کے لیے، کچھ قرض لینے کے لیے یا کچھ تھوڑی بہت شر سے بچنے کے لیے کہہ رہے تھے، صاحب میں تو بہت چاہتا ہوں آپ کو، مجھے تو رات کو آپ کے بغیر نیند بھی نہیں آتی، اور میں تو کروٹے لیتے لیتے ساری رات گزار دیتا ہوں، اتنا بے چین رہتا ہوں، حالانکہ بے چین بے چین کچھ بھی نہیں، صرف 100-200 روپے قرض لینے کے واسطے یہ ڈھونگرے چاہتا ہے۔ تو جو دل میں بات ہو وہی زبان پہ لاؤ، جو زبان پہ وہی دل میں لاؤ، جتنی دوستی ہو اتنی رکھو۔ ہمارے بزرگوں نے اس میں بھی بہت زیادہ احتیاط سے کام لیا ہے۔ تھانوی کی ایک بات سنا کے، حضرت تھانوی نے اپنے چھوٹے بھائی کو خط لکھنے کا ارادہ کیا، اور خط کے شروع میں لکھتے ہیں کچھ القاب آداب لکھتے ہیں، اس میں حضرت نے لکھا عزیز تر از جان، عزیز تر از جان، یعنی جان سے بھی زیادہ پیارے بھائی، برابر از جان، یعنی جان کے برابر عزیز۔ پھر غور کیا، ہاں جان کے برابر تو میں سمجھتا ہوں ان کو، اگر کوئی قصہ پیش آ جائے تو جان کو اپنی خطرے میں ڈال سکتا ہوں بھائی کی خاطر۔ ہر بھائی کو اپنے بھائی سے تعلق ہوتا ہے کہ اگر بھائی کو کوئی خطرہ پیش آ گیا، دشمن چڑھ آیا ہے، ڈاکو چڑھ آئے ہیں، کہیں پکڑ لیا ہے، تو بھائی اپنے اوپر کھیل کر اپنی بھائی کی جان بچانے کے لیے جاتا ہے۔ تو جیسی اپنے ساتھ محبت ہوتی ہے ویسی بھائی سے بھی آدمی کو ہوتی ہے، کیونکہ دونوں ایک ہی میدان میں کھیل کود کے آئے ہیں، وہ ماں کا پیٹ جو ان کا بنگلہ رہا ایک زمانے میں، وہاں یہ دونوں کھیلے کودے ہیں، اس لیے دونوں میں باہم آپس میں تعلق بہت ہوتا ہے۔ تو حضرت نے خط میں بھی اس لفظ کو لکھنا مناسب نہ سمجھا جو باتیں کے خلاف تھا، یہ ہے تو ہمارا بھی تجارت ہوں وما کانوا مہتدین، ان کی تجارت نے ان کو کچھ فائدہ نہ دیا، جب حقیقت کھلی تو سب سارا نظام ذلت و خاری میں تبدیل ہو گیا، کچھ بھی ہدایت ان کو نہیں ہوئی۔ یہاں تک اللہ نے منافقین کے بھی دو گروہوں کا تذکرہ کیا ہے، کہ ایک گروہ ان کا وہ جو ادھر ادھر گھومتا رہتا ہے، اور ایک گروہ ان کا وہ جو اندر کمروں میں بیٹھا رہتا ہے۔ ان دونوں کی دو مثال دے کر کے ان منافقین کی حقیقت کو واضح فرما دیا ہے۔ موقع ہوا تو انشاءاللہ ان دو مثالوں کو پھر کسی وقت آپ کی خدمت میں پیش کیا جائے گا۔ واخر دعوانا الحمدللہ رب العالمین، الحمدللہ الذی ہدانا لہذا وما كنا لنهتدي لولا ان هدانا الله، اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد وبارك وسلم۔ اللهم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين۔ اللهم كل خير لكل مسلم ومسلمه۔ اللهم ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما۔ اللهم انا نعوذ بك من خزي الدنيا وعذاب الاخره۔ اللہ ہمارے گناہوں کو معاف فرما، گزر فرما، ہماری اس مسجد کو اور تمام مساجد کو آباد فرما، حفاظت فرما، ہمارے مدرسے کو اور تمام مدارس اسلامیہ دینیہ کو محفوظ فرما، ان کی ضروریات کا غیب سے اللہ انتظام فرما، تمام مشکلات کو آسان فرما۔ اے اللہ جہاں کہیں بھی تیرے دین کا کام کسی تنظیم کی شکل میں ہو رہا ہے، اے اللہ اس کو کامیابی ترقی عطا فرما۔ جہاں جہاں بھی تیرے دین پر جو جماعتیں کام کر رہی ہیں تیرے دین کی خاطر، اللہ ان کی مسائی کو قبول فرما، اور جہاں جہاں بھی علماء انفرادی یا اجتماعی طور پر تیرے دین کا کام کر رہے ہیں، اے اللہ ان کو ہمت اور بلن بھی عطا فرما، مشکلات کو آسان فرما، ساری دنیا کے مسلمانوں کی حفاظت فرما. اے اللہ ہم کو دنیا دے اور بہت زیادہ دے، مگر اس کو دین کے بنانے کا ذریعہ بنوا، بنانے کی ہمیں توفیق نصیب فرما. ہمارے آبا و اجداد اساتذہ و مشائخ کی مغفرت فرما، ہماری آنے والی نسلوں کی حفاظت فرما، ہماری اولادوں کو صراط مستقیم پر قائم فرما. اے اللہ ہماری اس مسجد میں آنے والے اس وقت جو بیٹھے ہوئے حضرات ہیں، ان سب کی مرادوں کو پورا فرما. جو ان میں کوئی بے اولاد ہے، اولاد کا خواہش مند ہے، اللہ اس کو صالح اور اچھی اولاد نصیب فرما، اور ہماری سب اولادوں کو ہمارے واسطے آنکھوں ٹھنڈک بنا. ہماری دعاؤں کو قبول فرما. ربنا وتقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.